उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी कृष्ण धरावासीको उपन्यास पाण्डुलिपि लिएर आएका छौं। पाण्डुलिपिको 198 पृष्ठसम्मको वाचन भइसकेको छ। आज यसको 199 पृष्ठबाट वाचन शुरू हुन्छ। श्रृंखला 10 पाण्डुलिपिको 10 श्रृंखला अब वाचन शुरू हुन्छ। चौबिसै घण्टा सँगै थिएँ म, रातो दिन सँगै भएपछि कहिले नगरिएका कुरा पनि भए। सुवर्ण शमशेर प्रतिष्ठानको अनुरोधमा मैले सुवर्ण शमशेरमाथि एउटा किताब लेख्ने जिम्मा लिएको थिएँ। यस कामका लागि केशव कुमार बुढाथोकी र नरहरि आचार्यले पनि हौसला दिनुभएको थियो। मैले पनि सोचेँ नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुवर्ण शमशेरको योगदान अतुलनीय छ, तर प्रसङ्गमा उहाँको चर्चा एकदमै कम भएको देखिन्छ। राणा भएर पनि राणा विरोधी आन्दोलनमा पछिल्लो कालमा सुवर्ण शमशेर र महादेव शमशेरको योगदान अतुलनीय छ। यस्तै सोचेर मैले त्यो कामको जिम्मा लिएको थिएँ र लेख्न पनि सुरु गरेको थिएँ। ससुरा बिमारी भएर झापा जाँदा पनि उक्त पुस्तकका लागि चाहिने सबै सन्दर्भ सामग्रीहरू बोकेरै गएको थिएँ, तर उता त्यसमा काम गर्ने वातावरणै भएन। मैले थालेको पछिल्लो काम पूरा हुन नसकेको पीर थियो सीताजीलाई। उहाँले भन्नुभयो, अब म जाति भएर घर नपुगी तपाईँले त्यो किताब पूरा गर्न नसक्ने हुनुभयो, काम ढिलो हुने भयो भनेर खबर गर्नुभयो त? मैले खबर गरेको थिएन। उहाँले सम्झाएपछि ध्रुवजीलाई फोन गरेर मेरो स्थितिको जानकारी गराएँ। मैले लेख्न थाल्नु अघि हरेक कृतिका बारेमा सीताजीसँग हप्तौँ छलफल गर्थेँ, मर्निङ वाकमा हुँदा, कोठामा बस्दा र अरू बेला पनि। किताब लेख्नु अघि नै एक प्रकारले लेखिसकेकै जस्तो पाराले मौखिक रूपमा म थिम बनाइसक्थेँ। त्यसमा उहाँको प्रतिक्रिया र सुझावले कतिपय बेलामा अल्मलिएको मेरो दिमागको बिर्को खुलेझै लाग्थ्यो। सुवर्ण शमशेरका बारेमा सन्दर्भ सामग्री भेला गरेर पढ्न थालेपछि उहाँले पनि पढ्न थाल्नुभएछ। एक दिन भन्नुभयो, यी सुवर्ण शमशेरले आर्थिक सहयोग नगरेको भए त 7 सालको आन्दोलन सफल हुने थिएन कि के हो? मैले अनौठो पाराले हेरेको थिएँ उहाँको अनुहार। त्यो दिन पनि भन्नुभएको थियो, थालेको काम जसरी पनि सक्नु, भरिसके समयमै सक्नु, नत्र पत्याउँदैनन्, जागिर छोडेको छ, अब यस्तै काम गर्ने त हो नि, म पनि सन्चो भएपछि मेरो किताब सक्छु। मैले आज्ञाकारी बालक झैँ टाउको हल्लाएँ। जहिले पनि यसै भनेर त मैले लेख्दा लेख्दै छोडेको किताबहरू पनि उहाँले पुरा गर्न लगाएको थियो नि। सीताजी अस्पताल भर्ना भएको समाचार बाहिर पुगेपछि उहाँलाई भेट्न आउनेहरूको भिड लाग्न थाल्यो। नातागोता, आफन्त, साहित्यिक साथीभाइ तथा राजनीतिक कर्मीहरू लगातार आइरहे। त्यस वार्डमा बिमारी भेट्न आउनेहरूको भिड हाम्रै क्याबिनमा केन्द्रित थियो। भेट्न आउनेले अनेक थोक लिएर आउँथे, जुन सीताजीका लागि सबै वर्जित थिए। एक दिन सीताजीले उखु चुसेर खाने इच्छा गर्नुभयो। कविता श्रेष्ठले आउनका लागि फोन गरेकी थिइन्। सो दिन के खानुहुन्छ भाउजूले? मैले भने, ठिक समयमा तिमीले फोन गर्यो, आज सीताजीलाई उखु चुस्न मन छ, एउटा टुक्रा उखु लिएर आऊ। तर उनले मेवा उखु के हो के थुप्रै कुरा लिएर आइन्। कविता श्रेष्ठ मेरी घनिष्ठ साथी, 2035 सालतिर इलाम क्याम्पस पढ्दा देखेकी मित्र, कलेज सकेपछि को कता कता पुगे थाहा भएन। झन्डै 28 वर्षपछि 2064 सालमा म जागिरको सिलसिलामा काठमाडौँ आएपछि कठेतबाट फोन नम्बर लिएर उनलाई फोन गरेर भेट भएको थियो। तर त्यतिखेर उनलाई साह्रै दुःखपूर्ण अवस्थामा भेटेको थिएँ, किनभने 2063 असोज 7 गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मर्ने 24 मध्ये एकजना वन विभागका महानिर्देशक सनत कुमार राई उनकै पति रहेछन्। पतिवियोगको त्यो पीडाजनक क्षणमा उनलाई देख्दा मेरो आँखा कति बेरसम्म रसाइरहेका थिए। कहिले हाँसेर नगाउने, फर्स्याइली सबैसँग मिल्न सक्ने उज्याली मेरी साथी यति कलिलै उमेरमा विधवा भएकी थिइन्। मित्रताको यो भावको अनुभूति कति अनौठो थियो मलाई। जीवनमा कहाँ कहाँ पुगेर आफ्ना गृहस्थीमा भुलिरहेका भए पनि भेट हुँदा त उसै बेलाको जस्तो हार्दिकता उम्रिँदो रहेछ। जुमा देवान, प्रेमकला नेमाङ, राधा गुरुङ, देवी भट्टराई, लक्ष्मी खतेवडा, डम्बर देवान, शकुन्तला नेमाङ लगायत अरू 6 जना साथीहरू थिए त्यसबेला हाम्रा सहपाठी। तीमध्ये देवी, लक्ष्मी र शकुन्तला विवाहित र सन्तानका आमाहरू भइसकेका थिए। प्राय सबै उमेरले मभन्दा जेठा नै थिए। मलाई लाग्छ कविता र प्रेमकलासँग मेरो उमेर मिल्थ्यो होला। साह्रै रमाइलो गरी बितेको थियो त्यस बेला इलाम क्याम्पसको छोटो अवधि। त्यो बेलाको विस्तृत चर्चा मैले आधा बाटोमा गरिसकेको छु। कविताको बारेमा सीताजीलाई सुनाउँदा उहाँ निकै भावुक हुनुभएको थियो। पछि काठमाडौँ आएपछि उहाँहरूको भेट गराइदिँदा वर्षौँपछि भेट भएका दिदीबहिनी चाहिँ अँगालिएका थिए। आज सीताजीलाई अस्पतालमा त्यस्तो अवस्थामा भेट्दा कविताका आँखाभरि आँसु भएका थिए। दुवैजना नबोली एकअर्कालाई हेरेर आँखा बगाइरहे। त्यो दृश्य हेर्न साह्रै कठिन भएर म बाहिर निस्केँ। निकै बेरपछि भित्र जाँदा कविताले जुस बनाएर खुवाइसकेछन् र सीताजीलाई उठाएर बेडमै बसाई उकुचुसाउँदै थिइन्। फेरि आउँछु कृष्ण, आफूलाई सम्हाल है, भाउजूलाई केही हुन्न। कविता धेरै बेर बसेर एकदमै भावुक हुँदै गइन्, बाहिरसम्म पुर्याएर आएँ। उनको आवाज एकदमै दुःखी थियो। म पनि कता कता भक्कानी, तर त्यहाँ मैले आफूलाई त्यति कमजोर पार्नुहुने थिएन। कवितालाई विदा गरेर भित्र पस्दा सीताजी अझै पनि उखु चुसिरहनु भएको थियो। उहाँले भन्नुभयो, तपाईँका केटी साथीहरूमध्ये सबभन्दा असल हुने, यिनको आँखामा म प्रति जुन माया थियो त्यो मैले हेर्नै सकिनँ। म छक्क परेँ, सीताजीले कवितालाई कति उच्च मूल्याङ्कन गरेको रहेछ। आज बिहान डाक्टर तुलसी भट्टराई, डाक्टर कुमार कोलेना र डाक्टर विष्णुबेबु घिमिरेहरू, दिउँसोतिर विजय बजीमय, वसन्त बस्नेत र उज्जवल प्रसाईहरू, अनि रजनी ढकाल, सुस्मिता नेपाल, रामेश्वरी पन्त, हरिमाया भेटवालहरू सीताजीलाई भेट्न आएका थिए। विवेक र प्रतिमा दुवैको परीक्षाको तयारी थियो। उनीहरूलाई पढ्न छोडेर म एक्लै सीताजीसँग थिएँ अस्पतालमा। दिउँसो त भेट्न आउनेहरूको प्रशस्त भिड भएकाले समय बितेको पत्तै नहुने। कतिपय मेरो सट्टा सीताजीको सेवामा भाग पनि लिन्थे। रातभरि राम्ररी निदाउन पाइँदैन थियो। सीताजीलाई पेट दुख्ने र खटपटीले गर्दा उठिरहनु पर्थ्यो। फेरि स्लाइन निरन्तर दिएकाले त्यो रोकिएला कि कतै पाइप अल्झेला कि भन्ने परिरहन्थ्यो। सीताजी पनि प्राय एकरो त्यही स्लाइनको थोपा झरेको हेरेर गनिरहनुहुन्थ्यो। उहाँले मलाई सुत्नु सुत्नु भने पनि म कसरी निदाउन सक्थेँ र भुइँमा लुगा ओछ्याएर सुते पनि आँखा चिम्ले पनि दिमाग निदाए पो, तैपनि बेला बेला झकाउँदो रहेछु, झलास बिउजन्थे, कति बेरसम्म निदाएँ होला भन्थे, घन्टा पनि बितेको पत्तो हुँदैन थियो। एक रात त्यस्तै 2 बजेको थियो होला, झकाएको रहेछु। सीताजी एकाएक पीडाले छडपराउन थाल्नु भएछ। जसँग गएर बिउजेँ, यसरी एकाएक झस्केर बिउजिएँ भने म धेरै आत्तिएको हुन्छु। उहिले घर डढ्दा र डाकाले आक्रमण गर्दाको झस्को मेरो सुसुप्त मानसिकतामा साह्रै गहिरो गरिबसेको छ। यसरी आत्तिएँ भने एकाएक मुख सुक्छ, शरीर लल्याकलुक हुन्छ, जिउभरि चिटचिट पसिना आउँछन्, बस्नै सक्दिनँ। सीताजी पीडाले छटपटाइरहनु भएको थियो, म भने नर्भस जस्तो भएँ। तैपनि जुरुक्क उठेर उहाँको छेउमा गएँ। भन्नुभयो, साह्रै पीड दुख्यो, उठाइदिनु न। बिस्तारै टाउको थाम्दै उठाएर बसाएँ। पछाडि ढाड दुख्यो, थिचिदिनु भन्नुभयो। छेउमै बसेर ढाड बिस्तारै थिच्दै गर्दा एकाएक मेरो आँखा उहाँका कानमा परे। कानका लोतीहरू पछाडितिर फर्केका थिए। सुनेको थिएँ बिमारीको कानको लोती फर्क्यो भने बाँच्न मुस्किल हुन्छ। यो भनाइ वास्तविक थियो कि अनुमानित, तर त्यस कुराले झस्स भित्र कहाँ चिसो हुने गरेको थियो। अघिदेखि कस्तो कस्तो भइरहेको शरीरभित्र तल नाइटोदेखि नै बिस्तारै तातो केही सर्दै उँभोतिर आउन थाल्यो। मैले थाहा पाएँ अब म बेहोस हुने भएँ। जीवनमा म साह्रै धेरैपल्ट बिहोस भएको छु। सरदर वर्षमा 1-2 पल्ट त बिहोस भएकै हुन्छु र त्यो कुरा सीताजीलाई राम्ररी थाहा थियो। प्राय हरेक पल्टको मेरो बिहोसीलाई नजिकबाट देख्ने उहाँ नै त हो। मैले आफूलाई जसरी पनि बिहोस हुनबाट जोगाउनु थियो। त्यस्तै सीताजीको अघि म बिहोस भएँ भने उहाँलाई कस्तो होला? बुद्धिले जति सोचे पनि तलबाट सोडा उम्ले चाहिँ माथितिर आइरहेको राखो रोकिन तयार थिएन। थाहा पाउँदा पाउँदै शरीरभरि पसिना आयो। म बिस्तारै सीताजीकै छेउमा ढलेँ। तैपनि होस नगुमोस् भन्ने मेरो प्रयत्न थियो। एकछिन शान्त पारेर शरीरलाई छोडिदिएँ। लामो लामो सास फेरेँ। बिस्तारै तलबाट आएको तातो गाँठो हराउँदै गयो। शरीर शिथिल भए पनि शान्त र केही चङ्गा जस्तो भयो। आँखा खोले। सीताजी अत्यन्त निरीह र क्लान्त भएर मलाई नै हेरिरहनु भएको थियो। मैले केही नभए जस्तो गरी मुसुक हाँस्न खोजेँ। उहाँले भन्नुभयो, भो हाँस्न बल नगर्नु, एकछिन जिउ जस्तो छ त्यस्तै छोडिदिनु। कति निरीह भएको थिएँ म। जीवनमा एउटा पनि यस्तो कुरा थिएन जो म सीताजीलाई नभनौँ, तर अहिले जुन कारणले म ढलेको थिएँ त्यो कुरा म कसरी भन्न सक्थेँ? आँखाबाट समुद्र चाहिँ आँसु बगाउँदै अस्पतालले थर्काइदै थर्काउँदै रोइदिउँ जस्तो भएको थियो। घाँटीमा परेको गाँठो फुकाउनु कसरी? तर मैले आफूलाई लोग्ने मान्छे बनाउनु थियो, आँटी, साहसी र धैर्यवान। के यस्तो चाहिँ पुरुषले मात्र हुनुपर्ने? केही नभएको अनुभव अभिनय गर्नुपर्ने? कति गर्नु अभिनय? सीताजीले भन्नुभयो, कति दिनदेखि निद्रा र खानाको तालमेल छैन, तपाईँलाई प्रेसर लो भयो, लसुन खानु, झोल खानु, जीवनजल खानु, ग्लुकोज खानु। आकाश बिस्तारै उज्यालिँदै थियो। बिहानको चिसो र ताजा हावाले छालामा स्पर्श गर्ने बित्तिकै कता कता मन हलुका भए जस्तो लाग्थ्यो। अरू बिमारी कुरुहरू पनि बरन्डामा टलिन निस्किसकेका थिए। सबैका आफ्नै वेदना थिए। साना बालकदेखि 80 वर्षका वृद्ध वृद्धहरू बिमारीका रूपमा थिए। कसैको रोगको निदान भई उपचार सुरु भएको, कसैको पत्तै नलागेको अवस्थामा थियो। त्यहाँ उपस्थित सबैलाई आफ्नै बिमारी विशेष र चिकित्सा जस्तो लाग्थ्यो। बिमारी व्यक्तिसँग जोडिएको गृहस्थीको कथा हुन्थ्यो। हप्ताउ र महिनौदेखि कुर्नु परेको दिगदार लाग्दो अभिव्यक्ति थियो। डाक्टरहरू गम्भीर नभएका र रोगी अनुसारको उपचारमा ढिलाइ भइरहेका गुनासाहरू थिए। कसैको पनि अनुहार उज्यालो थिएन। हाँसोको त कसैलाई पनि देखेको थिएन मैले हप्तौँदेखि। निधार खुम्च्याएका, अनुहार बङ्ग्याएका, आँखा झुकाएका र शिर निउराएर हिँडिरहेका मानिसहरूको एउटा अनौठो संसार थियो त्यो। त्यत्तिकै हिँडिदिएँ तलतिर, पर बाटोसम्म पुगेँ, पत्रिका किने, एक प्याकेट दुध र एउटा दुनोट किने। केही खानुहुन्न त्यो सीताजी, त्यसैले पसलमै उभिएर एक कप चिया र दुनोट खाएँ। त्यतिकै हिँडिदिएँ तलतिर, पर बाटोसम्म पुगेँ, पत्रिका किने, एक प्याकेट दुध र एउटा डुनोट किने। फर्केर आउँदा उहाँलाई बाथरूम जान हतार भइसकेको रहेछ। उहाँको पीडा मिसिएको त्यो अनुहार अघि मेरा सबै इन्द्रिय झुके। मैले आफ्नो कर्तव्यमा चुकेको बोध गरेँ। मुखले केही नबोले पनि सायद उहाँले मेरो अनुहारमा देख्नुभयो होला पश्चाताप। उल्टै फकाउन जस्तो अनुहार उज्यालो पार्न खोज्दै उठाउन हात दिनुभयो। बिस्तारै टाउकोलाई भरिदिँदै उठाएर लग्यौँ बाथरूम। सबै थोक आफैले गर्नुभयो, मलाई केही सघाउन दिनुभएन। मुखमा पानी छ्याप्दा छ्याप्दैको हात रोकेर मात्रै हेर्दै भन्नुभयो, कति लोग्ने मान्छेले पनि दुई हातले मुख धुन्छन्। मैले भने तिनीहरूमा स्त्री हर्मोन बढी हुन्छ होला। हाँस्दै बुझ्दिनँ म यस्ता कुरा भन्दै फेरि थाल्नुभयो मुख धुन। बाहिर निस्कँदा यादवजीले पानी दुध बिस्कुट आदि लिएर आउनुभएछ र पानी छेउ उभिएर पत्नी छेउ उभिएर बोलिरहनु भएको रहेछ, तिमी ढुक्क हौ, अब चाँडै तिम्रो मृगलाई फेर्न सकिने भयो, डाक्टरले भनेका छन् तिमी अलि डरो भएपछि फेरि दिने रे। त्यो हृदयविदारक दृश्य हेरेर सीताजीका आँखा पनि रसाए। आफूले त्यति कष्टपूर्ण रोग बोकेर पनि नभिजेका आँखा छिमेकीको पीडामा भिजेका थिए। एकपल्ट पेटको पानी निकाल्ने कुरा हिजै गरेका थिए डाक्टरले, त्यसका लागि चाहिने सामानहरू किनेर ल्याइदिएँ। एकजना नर्स र डाक्टर आएर सुईको माध्यमबाट पेटको पानी निकाल्न थाले। मैले सोधेँ केमा हुन्छ यो पानी, आन्द्राबाटै झिक्ने हो? डाक्टरले कामसँगै भने, होइन यो छाला र पेटको बाहिरी भएको खाली ठाउँमा हुन्छ, बाहिर निस्किने बाटो नभएकोले यो भरिएको, नत्र दिशा पिसाबसँगै जाने थियो। बल्ल बुझे, 250 मिलिलिटर जति पानी निकालियो, त्यति पानीले त्यो फुलेको पेट टसमस केही पनि भएन। पानी निकाल्दै गर्दा मनमा एउटा नमिठो झस्का बसेको थियो। हिजो सीताजीलाई हेर्न शर्मिला दाहाल र सञ्जीव राई आउनुभएको थियो। शर्मिला दाहालले सीताजीलाई हेरिसकेपछि बाहिर एकान्तमा भन्नुभएको थियो, उहाँलाई यहाँ नभए बाहिर लानु, अवस्था राम्रो देखिनँ मैले त। मैले भने, भोलि पेटबाट पानी निकाल्ने कुरा छ, हेरौँ, अब केही दिन त पर्खिनै पर्यो। अस्पतालले कुनै निष्कर्ष नदिई त्यतिकै बिमारी बोकेर कुद्ने कुरा भएन, देशकै सबैभन्दा भरपर्दो अस्पतालमा आइपुगेको छ। उहाँले भन्नुभयो, र पेटबाट पानी चाहिँ झिक्न दिनु हुँदैन, पेटबाट पानी झिकेको बिमारी चाहिँ मैले आजसम्म बाँचेको देखेको छैन। तैपनि उहाँ गइसकेपछि मनमा त्यसै एक किसिमको झस्को पसेको थियो। डाक्टरहरूले पानी निकालिरहँदा मेरो कानमा शर्मिलाका शब्दहरू गुन्जिरहेका थिए, पेटबाट पानी झिकेको बिमारी चाहिँ मैले आजसम्म बाँचेको देखेको छैन। घरि डाक्टर घरि सीताजीको अनुहार हेरिरहन्थेँ म। पानी झिकिसकेपछि बडा फुर्ती आवाजमा सीताजीले सोध्नुभयो, खोइ हेरौँ त कति निस्केछ, यही झोलले त हो नि यति दुःख दिएको। तर पानीको मात्र देखेर उहाँलाई चित्त बुझेन, यति मात्र अझै निकालिदिनु न, सबै झिकिदिनु, एकैचोटि धेरै झिक्नु हुँदैन, डाक्टरले सम्झाए। भित्री कुरा जे भए पनि बिमारीलाई अल्मलाएका थिए होला सायद। हप्ता दिनसम्म पनि कुनै प्रगति नभएपछि मलाई अस्पतालको ढिलासुस्तीप्रति शङ्का लाग्न थाल्यो। मैले पाइपलाइनबाट नियमानुसार छिर्दै जानु राम्रो होला भनी यसबीचमा कुनै स्रोतको प्रयोग गरेको थिएन। तैपनि समस्याहरू थिए। सीताजीलाई कुन डाक्टरको नेतृत्वको टोली हेरिरहेको छ भन्ने मलाई थाहा थिएन। ड्युटीमा फेरिरहने नयाँ नयाँ डाक्टरले सेवा गरिरहेका हुन्थे। एकपल्ट आएको डाक्टर दोहोरिए नआउने पनि हुन्थ्यो। बिहान राउन्डमा 30-40 जनाको जत्थामा कुन विद्यार्थी कुन डाक्टर छुट्याउन गाह्रो। डाक्टरी भाषामा कुरा गर्ने, पालेपालो भुँडी थिच्ने, बिमारी पीडाले छटपटाइरहने र उहाँहरू फारममा नोट गर्दै जाने, पुरानै दबाई र पानीको निरन्तरता। दिक्क भएर 8 दिन मैले रत्नमणिलाई फोन गरेँ, भाइ यहाँ त बन्दी पो भयो, 8 दिन भइसकेको परीक्षण मात्र हुन्छ, के रिपोर्ट आयो त्यो पनि भन्दैनन्, कसको निर्देशनमा उपचार भइरहेको छ त्यो पनि थाहा छैन, बिमारी दिनदिन झन्झन शिथिल हुन थाल्नुभयो। रत्नमणि आइपुगे, उनी त्रिवीको कर्मचारी समेत भएकाले टिचिङमा उहाँका धेरै साथीहरू रहेछन्। उनले प्रशासन प्रमुख चन्द्रकुमार राईकोमा पुर्याए। सामान्य परिचयपछि नै उहाँले मलाई राम्ररी रेस्पोन्स गर्नुभयो। समस्या बताएपछि त्यहीँबाट फोन गरेर हाम्रो बिमारी कसको अन्तर्गत छ भन्ने पत्ता लगाइदिनु भयो। प्राध्यापक डाक्टर शशी शर्माको टोलीद्वारा सीताजीको उपचार भइरहेको कुरा 8 दिन बिहान थाहा भयो। हुन त भित्रभित्रै डाक्टरहरू हाम्रो रोगको एकदमै नजिक पुगिसकेका रहेछन्, तर त्यो कुरा हामीलाई सुनाउने सायद बेला भएको थिएन होला। हाम्रो हतारसँग डाक्टरहरूको अनुसन्धानको टुङ्गो लागिसकेको रहेनछ। 10 दिन बिहान टिक्क लागेर मैले विश्वप्रकाशलाई फोन गरेँ। अब त तिमीहरूको सहयोग चाहिने भयो भाइ, के गर्ने? उनले सोधे, कुन डाक्टरले हेर्दैछन्? प्राध्यापक डाक्टर शशी शर्मा। उनले आफू आइहाल्ने कुरा बताए। विश्वप्रकाश आइपुग्दा बिहानको 7 बजेको थियो। उनले अस्पतालमै आएर डाक्टर शशीको फोन कता कताबाट पत्ता लगाई कुरा गरे। 9 बजेतिर राउन्डमा डाक्टर शर्मा आउनुभयो। त्यही दिन चिने मैले उहाँलाई, पहिला पनि 2-4 पल्ट आउनुभएको थियो। त्यो दिन निकै बेर लगाएर उहाँले चेक गर्नुभयो र भन्नुभयो, के रिपोर्ट कलेक्सन गर्न बाँकी छन् सबै आज गर्नु, म 3 बजेसम्म हुन्छु, आजै उहाँको फाइनल रिपोर्ट हेर्नुपर्छ। त्यसपछि उहाँले म र विश्वप्रकाशलाई आफ्नो कक्षामा लगेर निकै बेरसम्म कुरा गर्दै भन्नुभयो, यसरी पेट 4 कारणले सुनिन्छ, कि फोक्सो, कि कलेजो, कि मृगौला, कि क्यान्सर हेरौँ अब त्यो सिटी स्क्यानको रिपोर्टले के भन्छ। उहाँको अभिव्यक्ति किसिमले प्रश्नपत्र बाहिरिए जस्तो थियो, करेन्ट लागे जस्तो भयो शरीर, किनभने फोक्सो कलेजो र मृगौलाको समस्या पत्ता लाग्न यति गाह्रो परे नै होइन। के त त्यो चौथो कारण हुनसक्छ जुन कुराको मैले कल्पना पनि गरेको थिइनँ। डाक्टरले त्यतातिर सङ्केत गरे चाहिँ लाग्यो, तर सामान्य जस्तै हुने प्रयत्न गरे। उहाँले भन्नुभयो, आज 2 बजेसम्म सबै रिपोर्ट आउँछन्, हामी यहाँलाई जानकारी दिन्छौँ। सीताजीलाई व्हीलचेयरमा राखेर सिटी स्क्यान कक्षमा लगियो। त्यहाँ पुगेपछि 3,000 औषधि किनियो। एक बोतल पानीमा केही औषधि हालेर 15 मिनटभित्र पिउन लगाए। 2 घुड्की पानी पनि नअट्ने पेटमा 1 लिटर पानी हाल्नु थियो। साह्रै अटेस मटेस भएको पेटसहितको शरीरलाई एउटा मेसिनभित्र सुताइयो। एकजना अभिभावकभित्र बस्नुपर्ने रहेछ। मन नहुँदा नहुँदै पनि मैले नै बस्नुपर्ने भयो। एक त प्रेसर लो भएको बेला, त्यसमा पनि सबैतिर बन्द गरिएको कोठा, त्यत्तिकै निसासिएला जस्तो। त्यसो त 2 वर्ष अघि नक्सालमा मिश्र वैजयन्तीको टाउकोमा एमआरआई गर्दा पनि मैले यसरी नै भित्र बस्नु परेको थियो। झन्डै 45 मिनट जति एउटा मेसिनभित्र पटक्कै नचल्मलाई मरे जस्तै भएर सुत्नु पर्दो रहेछ। वैजयन्ती कसो कसो चल्मलाई हाल्नुहुँदो रहेछ। म अभिभावकको रूपमा पुगेकाले मलाई नै भित्र बोलाए। बीचबीचमा ननिदाउन र नहल्लिन भनिरहनु पर्ने जिम्मा लगाइएको थियो मलाई। झन्डै 1 घन्टा म त्यसरी एमआरआई गरेको ठाउँमा बस्नु परेको पूर्व अनुभवले गर्दा त्यहाँ बस्नु त्यति गाह्रो त भएन। तैपनि भित्र कता कता एक प्रकारको लुगलुक कमाइले भने पटक्कै छोडेको थिएन। दुवै पाखुरामा मोटा मोटा 2 सुई लगाइयो। आधा घन्टापछि सीताजीलाई मेसिनबाट निकालेका थिए। त्यसको तेस्रो दिन आज राहुलले सिटी स्क्यानको रिपोर्ट लिएर आए। हातले लेखेको रिपोर्ट रहेछ। एकजना नियमित हेर्ने डाक्टरले मलाई अलिक परसम्म हिँडाउँदै लगेर भने, तपाईँ बिमारीको को हो? म उहाँको श्रीमान हो, मैले उत्तर दिएँ। कस्तो कस्तो अनुहार पार्दै भने, खै यो रिपोर्टले त त्यति राम्रो कुरा भनेन। के भन्नु डाक्टर साहब, यसमा त पेटको ठुलो आन्द्रामा क्यान्सर देखायो। म खङ्ग भएँ, थर र कामे गुँडा, छेउको झ्यालको बिट समातेर एकछिन उभिएँ। डाक्टर गइसकेका थिए, सायद उनलाई पनि मलाई त्यो सुनाउन सजिलो भएको थिएन होला। फनन्न वरिपरिको भित्तो घुम्यो, छत घुम्यो, सबै मानिसहरू तिरिमिरी भए, कान बज्यो, कहिले थाहा नभएको गतिमा मुटु ढुकढुक गर्यो, मुखमा थुक सुकेर बालुवा जस्तै भयो। अब कसरी जानु सीताजीका अघि, गएर के भन्नु? म त्यतिकै बाहिर बरन्डामा टहल्न थालेँ। भित्र सीताजीलाई भेट्न आउनेहरूको भिड थियो। तुलसालाई नछोड्नु है भनेर जिम्मा लगाएको थिएँ। झापाबाट पालै पालो सबैले कस्तो छ भनेर फोन गरिरहेका थिए। मनमा के आयो कि यस्तो लाग्यो, अब 1-2 दिनमै सीताजी अस्पतालमै सकिनुहुन्छ। अनि आउनु मन भए को आउने आउनु भनिदिए। झापामा हाहाकार भएछ। दिदी बिनाजु टिका चन्द्रा शारदा दिप्लेश नानु सबै त्यसै दिन बेलुका गाडी चढेछन्। चितवनमा फोन गरेर भीमदाईलाई पनि सकिन्छ भने आउनु भनिदिएँ। मैले एक प्रकारले पुरै हातखुट्टा छोडेछु। भरे कति बेला अलि होस आएछ, सोचेँ म किन यसरी आत्तिएको, क्यान्सरै भए पनि त उपचार हुन्छ, त्यत्र त्यत्र क्यान्सर अस्पताल छन्, मान्छे बाँचेका छन्, भरतपुर लैजाउँला नभए दिल्ली बम्बई लैजाउँला। सोच्दा सोच्दा मन अलि हलुका भयो। कयौँ उपायहरू जीवितै थिए, राहुल म सँगसँगै थिए। डाक्टरले एकान्त लगेर फर्किएपछिको मेरो अनुहार देखेर सायद उनले केही अनुमान गरेछन्। त्यसो त आफ्नो पिताजीलाई 3 वर्षसम्म क्यान्सरसँग पालेको अनुभव थियो उनीसँग। एक बजेतिर डाक्टरको टिमले मलाई भित्री कक्षामा बोलायो, सँगै पसे राहुल पनि। हामी दाजुभाइ आउँ भनेपछि उनलाई पनि बस्न अनुमति दिँदै डाक्टर शशी शर्माले अत्यन्तै चिन्तित अनुहारमा सिटी स्क्यानको फोटोको व्याख्या गर्दै भन्नुभयो, हामी साह्रै दुखी छौँ, यति कलिलो उमेरमा मलाई यति नराम्रो रोग लाग्यो, ठुलो आन्द्राबाट सुरु भएर चारैतिर फैलिँदै कलेजोसम्म पुगिसकेछ, अब यसका लागि कुनै उपचार छैन, कुनै खास ठाउँमा भए केमो दिन सकिन्थ्यो, रेडियोले सुकाइन्थ्यो, अपरेसन गर्न मिल्थ्यो, यी कुनै उपाय अब काम लाग्दैनन्, चौथो चरणमा पुगिसकेको छ यो। तपाईँलाई यति नमिठो समाचार भन्नुपर्दा हामी दुखी छौँ, तपाईँ बुझ्ने मान्छे, आफूलाई धैर्य राख्नुहोस्, तै हामी उहाँलाई सजिलोका लागि केही औषधि चलाउँछौँ। अस्पतालले औपचारिक रूपमा हामीलाई जानकारी दिइसकेको थियो। मैले त साङ्केतिक रूपमा पहिल्यै सुनिसकेकाले केही सजिलो भयो, तर राहुल भने मूर्ति जस्तो बनेका थिए, मैले उतिर हेर्न सकिनँ। हामी त्यहाँबाट बिदा भएर निस्कँदा परीक्षा सकिएको छात्र जस्तो, फिल्म हलबाट बाहिर निस्केको वा खेल हेरिसकेर फुर्सद भएको दर्शक जस्तो भएका थियौँ। अब आँखा अघि खालि अन्धकार र मनमा चैतको पाखो जस्तो ताप मात्र थियो। देखिने सबै वस्तुहरू व्यक्तिहरू फुस्रा थिए। त्यसो त सधैँ जस्तै चम्किएको थियो आकाशमा सूर्य, निलो थियो सूर्य हिँड्ने बाटो, बादलले मनखुसी आकृति बदल्थ्यो। टाढा टाढा देखिने सबै घरहरू काठमाडौँकै थिए, यो रहरको सहर, यो पुगिएको ठाउँ, तर आज सबै कुरा रित्तो, मात्र रित्तो लागेको थियो। अरू बिरामी कुराहरूका अनुहार हेर्थे, ती चिन्तित थिए तर निराश थिएनन्। सायद उनीहरूको हेराइमा म पनि सदा चाहिँ थिएँ होला, तर आफैलाई लाग्थ्यो अब म त्यो रहिन, अर्कै भइसकेँ। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको वाचन कृष्ण धरावासीको उपन्यास पाण्डुलिपिको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
नै थाकुरा प्रष्ट विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेची ट्युन्स र बिरता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हलेसी एफएम बर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोट एफएम मकवानपुरको हेरौँडा एफएम र प्रतिध्वनि एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त तनहुको रेडियो ढोरबाराही बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको तिनाव एफएम र बुटवल एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज कृष्ण धरावासीको उपन्यास पाण्डुलिपिको वाचन सुनिरहेका छौं। अब यसैको बाँकी अंश वाचन हुन्छ। सीताजीलाई इमर्जेन्सीमा राखेको तेस्रो दिन चितवनबाट एउटी महिलालाई पनि ल्याएर त्यहाँ भर्ना गरेका थिए। अत्यन्तै टाउको दुख्ने समस्या थियो उनलाई। साह्रै छटपटी र वाकवाकी पनि थियो। साह्रै भिडभाडका बीचमा मेरो छेउमा आएर बिस्तारै बोलिन् छोरी सिन्धु गौतम। उनलाई देखेर मन एकाएक खुसी र भावुक भयो। खुसी किनभने उनलाई नदेखेको झन्डै 6 महिना भएको थियो। भावुक किनभने ऊ सीताजीलाई हेर्न आएकी थिइन्। एकछिन कुरा गरिसकेपछि थाहा भयो उनी आफ्नै भाउजूलाई हेर्न पो आएकी रहेछन्, जो चितवनबाट ल्याइएकी थिइन्। भाउजूलाई हेर्न आउँदा हामीलाई समेत देखेर छक्क परेकी रहेछन्। सिन्धु वीर अस्पतालमा न्युरो वार्डमा काम गर्थिन्। भाउजूको नसा सम्बन्धी समस्या हुनाले बिरमी लान चाहन्थिन् उनी, तर भरतपुरले टिचिङमा रेफर गरिदिएकाले बिमारी यहाँ भर्ना हुन आइपुगेकी थिइन्। उनले त्यहाँबाट बिरमा लैजान प्रयत्न गर्दा बिमारीका अन्य आफन्तहरूले अब यहाँ ल्याइसक्यो कतितिर कुदाउनु भनेर मानेनन्। उनी दिक्क मान्दै थिइन्। सीताजीको अवस्था देखेर भावुक भएकी थिइन् उनी। उनको छोटै अवधिको अस्पतालको अनुभवले पनि हुनसक्छ, सीताजीको अवस्थाप्रति अलिक गम्भीर देखेकी थिइन्। सिन्धु अस्पतालमा यताउता गरिरहँदा मलाई कता कता सादर लाग्न थालेको थियो। झन् बुहारीलाई रुङ्न सिन्धुकी आमा सीतादेवी गौतम पनि आएपछि सीताजीलाई समेत ठूलो सादर अनुभव हुन थालेको थियो। मैले पहिलोपल्ट डाक्टरले बताएको कुरा एकान्तमा लगेर सिन्धुलाई नै भने। उनलाई करेन्ट लागे जस्तो भयो। एकाएक उनका आँखाबाट बर्र आँसु झरे। म पनि थामिन सकिनँ, तर उनी नर्स मान्छे। उनले चाँडै आफूलाई सन्तुलित गर्दै मेरो हात दरो गरी समातेर भनिन्, अङ्कल आफूलाई सम्हाल्नुहोस्, आन्टीलाई यो कुरा थाहा नहोस्। त्यसपछि उनी मेरै वरिपरि मात्र हुन थालिन्। त्यो दिनदेखि सीताजीको पीडा साह्रै बढेको थियो। सुईले पनि खासै काम गर्न छोडेको थियो। नयाँ औषधिका लागि लामो प्रेस्क्रिप्सन लिस्ट आएको थियो। सबै दबाईहरू महाराजगञ्ज अस्पताल परिसरमै पाइए तापनि मर्फिनको गोली भने कहीँ पाइएन। त्यो औषधि खुला रूपमा बिक्री हुँदो रहेनछ। त्यसलाई अस्पतालको विशेष सिफारिस बेगर औषधि पसलले बेच्दो पनि रहेनछ। मलाई डाक्टरहरूले भनेका थिए अब उहाँलाई कुन दबाई कति मात्रामा दिने, त्यसको साइड इफेक्ट के हुन्छ भन्ने नसोची सजिलो पार्न जतिसुकै बढी मात्रा दिए पनि हुन्छ। त्यो भनाइ नै कस्तो डरलाग्दो अनुभव भएको थियो मलाई। बिचरा डाक्टर मित्रहरू, उनीहरू पनि हामीलाई उपचार गर्न निको पार्न बचाउन त त्यहाँ रात दिन खटिरहेका छन्। के पैसाका निम्ति मात्र खटेका होला नि त? आफूले हेरेको बिमारी निको भएर घर फर्केको देख्न पाउँदा कति खुसी लाग्दो हो उनीहरूलाई। सिन्धुले भने, अङ्कल अब आन्टीलाई पेन किलर बाहेक अरू कुनै दबाई सिफारिस गरिएको छैन। जति बेला दुख्छ दिइहाल्नुपर्छ। यो दुखाइको अनुभव कम गराउनु बाहेक अरू कुनै उपाय छैन। मैले टुलुटुलो हेरेँ उनको अनुहार। पुर्लुक पुर्लुक दुई थोपा झरे उनको आँखाबाट पनि। मेरी कवि छोरी, उनको भावुकता मसँग एकाकार भइसकेको थियो। मर्फिन ल्याइसकेपछि डाक्टरलाई सोधेँ, एउटा दिनुहोस्। मलाई थाहा थियो म सीताजीलाई के खुवाउन लागेको छु, मर्फिनको काम के हो र त्यसले के गर्छ भने राम्ररी बुझेको मैले आज आफ्नै हातले सीताजीलाई खुवाउँदै थिएँ। र मेरी प्रिय पत्नी सीताजी, जसको अन्तिम विश्वास थिएँ म, मैले जे भने पनि जे खुवाए पनि उहाँलाई ढुक्क थियो। तर आज म पहिलोपल्ट उहाँलाई मर्फिन खुवाइरहेको थिएँ, जसले अब उहाँलाई लठ्याउने थियो। त्यो औषधि थिएन, त्यसले शरीरका अरू बाँकी र स्वस्थ अङ्गहरूलाई दिन प्रतिदिन शिथिल गर्दै लाने थियो। सीताजी, मैले पहिलोपल्ट आफ्नै हातले तपाईँको मुखमा मर्फिनको ट्याब्लेट खुत्रुको खसालिदिएँ। मैले तपाईँको अनुहारमा हेरेको थिइनँ र हात थरथर कामेका थिए। तपाईँको सिउँदोमा सिन्दुर हालेका दिन कामेका यी हातहरू आज तपाईँको मुखमा मर्फिनको ट्याब्लेट खसाल्दा कामिरहेका थिए। सीताजीले ट्याब्लेट निलिसक्दा म बाथरुम छिरेको थिएँ। मुखमा दरो गरी रुमालको चाहिँ आवाज आएन। आँखाबाट यति पानी बग्यो मैले थाम्नै सकिनँ। कति कमजोर हुँदो रहेछ मन, धामी चाहिँ काम्यो शरीर। निकै बेरपछि हातमुख धोएर फ्रेस हुँदै निस्केँ। आँखा चिम्लिरहनु भएको सीताजीले पुरुक्क हेरेर भन्नुभयो, आज किन घरिघरि बाथरुम जानुहुन्छ, पेट ठिक छैन कि के हो? मैले भने, हिजो बेलुकाको रोटी राम्रो नपाकेको जस्तो लागेको थियो, त्यसैले होला। उहाँले जीवनजल खाने सल्लाह दिनुभयो। त्यसपछि अर्कोतिर कोल्टिन पुग्नुभयो कि सीताजीलाई तुलसाले सहयोग गरिन्। बिस्तारै उहाँ निधाउनु भयो। अय आस्था शान्त भयो। हेर्न आउनेहरू पनि झलक हेर्दै बाहिर निस्कदै गर्न थाले। सिन्धुले छेउमा आएर भनिन्, अङ्कल आफूलाई सम्हाल्नु, फ्रेस हुनु, आन्टीले शङ्का गर्नुहोला जस्तो लाग्यो मलाई। दिउँसो 3 बजेतिर प्रेसक्रिप्सन अनुसारका औषधिहरू ल्याइसकेपछि सीताजीलाई इन्जेक्सन लगाउन थालियो। लगातार दिनमा 4-5 वटासम्म। एउटी सानी केटी थिइन्, नर्सिङकी विद्यार्थी होली, मेरो छोरी प्रतिमाकै उमेरकी, 12मा पढ्दै गरेकी 17 वर्षकी प्रतिमा र उनको उमेर, रूप, उचाइ, जिउडाल केहीमा फरक थिएन। लगातार हप्तादिनदेखि उनले सीताजीको सेवा गरिरहेकी थिइन्। सीताजी भन्नुहुन्थ्यो, हाम्रो प्रतिमालाई पनि नर्सिङ पढाएको भए यस्तै सेवा गर्थ्यो होला। प्रतिमालाई प्रायः म नामले नबोलाएर सानी केटी भन्ने गर्छु। वास्तवमा यसोभन्दा मलाई माया दर्शाएको जस्तो लाग्छ। उनीहरू मेरा प्रिय हुन्। मेरो पहिलो प्रकाशित कृतिको नाम पनि बालक हराएको सूचना थियो। नारी, बालबालिका र बुढाबुढी मेरा लेखनका प्रमुख विषय हुन्छन्। म नर्सहरूको कुरा हुँदा सीताजीसँग बेला बेला ती बहिनीलाई सानी केटी भन्न थालेछु। उनले लगातार इन्जेक्सन दिएको देखेर मैले भने, नानी लगातार इन्जेक्सन दिइरहनु भएको छ, जुत्दैन? उनले केही हुँदैन भनिन्। इन्जेक्सन दिइरहेका बेला मित्र आरएम डङ्गोल पनि साथै हुनुहुन्थ्यो। उनले इन्जेक्सन दिएर ढोकाबाट बाहिर पुग्दा नपुग्दै सीताजीको अनुहारमा ठुल्ठुला डाबर देखिए। ओठ फुल्यो, आँखा कस्ता कस्ता भए, सास बढ्न थाल्यो। सीताजीलाई बोलाएँ, बोल्न सक्नु भएन। म अतालिँदै नर्सिङ स्टेसन अगाडि पुगेँ। 3 जना बहिनीहरू हुनुहुन्थ्यो। मैले आतिँदै भने, बहिनी भर्खरै तपाईँले इन्जेक्सन दिनुभएको रियाक्सन भयो, मेरो अत्यायलाई कुनै वास्ता नगरी उहाँहरू आफ्नै कुरामा व्यस्त हुनुभयो। मैले फेरि भने, नानी बिमारीलाई गाह्रो भयो, डाक्टर बोलाइदिनु न। तपाईँ जानु, हामी डाक्टर बोलाइदिन्छौँ, उहाँहरूले उत्तर दिनुभयो। फर्केर क्याबिनमा आएँ। सीताजी एकदमै नाजुक अवस्थामा हुनुहुन्थ्यो। फेरि कुदेर गएँ। उनीहरू उस्तै सामान्य अवस्थामा थिए। मैले ती सानी केटीलाई पाखुरामा समातेर, बहिनी किन नसुनेको, छिटो गरौँ न भने। त्यसपछि त ती बहिनीहरूले मेरो बिमारीको समस्यालाई छोडेर तपाईँले किन हात लगाउनु भएको, किन समात्नु भएको भन्न थाले। म अलमल्ल भएँ। उनीहरू के भन्दैछन् मैले बुझ्नै सकिनँ। निकै बेरपछि डाक्टर आइपुगे। सीताजीलाई अक्सिजन लगाइयो, अरू केही इन्जेक्सनहरू दिइयो। त्यसबीच अरू पनि 3-4 जना सेता लुगा लगाएका युवकहरू थिए, सायद विद्यार्थी होलान्। मैले भने, ती सानी केटीले इन्जेक्सन दिँदै गर्दा मैले भनेको थिएँ, नानी लगातार किन लगाएको भनेर। मेरो कुरालाई डाक्टरले पनि त्यति वास्ता गरेनन्। उनले भने, यो साधारण इन्जेक्सन हो, तर 1000मा कसै कसैलाई रियाक्सन गर्न सक्छ। यो होस्, सीताजी खतरामुक्त भइसक्नु भएको थियो। उहाँ त्यो क्षणको खतराबाट पो मुक्त हुनुभएको थियो, तर आफ्नो वास्तविक रोगको खतराबाट कहाँ मुक्त हुनु। तैपनि एकछिनलाई मन हलुका भयो। तिनी सेता लुगा लाउने मध्ये एकजना युवकले मलाई पाखुरामा समातेर बरन्डामा लगे। सोचे उनी मलाई केही गम्भीर सुझाव दिन लागेका होलान्। तर बरन्डामा पुगेपछि एकरो भन्न थाले, हामी यहाँ विद्यार्थी पनि छौँ, यो शिक्षण अस्पताल हो भन्ने कुरा तपाईँले बुझ्नुपर्छ। उपचार गर्दा जे पनि हुनसक्छ, यो रियाक्सनमा मान्छे मर्न पनि सक्छ। तपाईँले यसरी उत्तेजित हुनु मिल्दैन। तपाईँले सानी केटी किन भन्नुभयो, सिस्टर भन्नुपर्छ भन्ने तपाईँलाई थाहा छैन? यहाँ डाक्टर र सिस्टरहरू मात्र छन्, म पनि डाक्टर हुँ। मैले भने, मलाई तपाईँहरू कसैको नाम थाहा छैन, चिनाउनका लागि उनी सबैभन्दा सानी देखेकाले त्यसो भने। उनले भने, किन हात समात्नु भयो? यस प्रश्नको मसँग उत्तर थिएन। मलाई त्यहाँ अर्कै आरोपको मुद्दा बोक्नुपर्ने हुन लागेछ। म सोचिरहेको थिएँ, सीताजी असाध्य रोगको शिकार हुनुभएको छ, तर यही रियाक्सनले उहाँलाई केही भए यस अस्पतालको बदनाम हुन्छ। मैले रियाक्सनकै कुरा संचार क्षेत्रमा पुर्याउनुपर्छ, त्यस्तो नहोस् भन्ने आदेश थियो मलाई। 10 वर्ष अघि भरतपुर अस्पतालबाट आमाको लास झापा लगेको दृश्य पनि आँखामा नाचिरहेको थियो। ती युवकको त्यो हप्काई सुनेपछि खप्न नसकेका आरएमले पछ्याउँदै बाटो सकेर तिनको परिचय लिँदै मेरो परिचय दिएर फर्किनु भएछ। म भने लाटिएको थिएँ, अच्युत विक्रम हमाल, एमडीका ती विद्यार्थी कुनै दिन यो देशका ठुलै डाक्टर होलान्। बाँच्न नभए मर्नै पनि अस्पताल जान हामी बाध्य छौँ। उनीसँग मेरो फेरि अशक्त अवस्थामा भेट हुन पनि सक्ला। म अनुरोध गर्छु, कृपया बिमारीका अभिभावकबाट कुनै बेला भावुकतावश अभिव्यक्ति भएछ भने क्षमा दिनुहोला, हामी तपाईँहरूका शरणमा बाँच्न आएका हुन्छौँ। त्यही अस्पतालका विद्यार्थी प्रवास विक्रम सिंहले मलाई केही दिन अघि नै भेटेर मेडिकल साइन्सका विद्यार्थीहरू बीचको कविता प्रतियोगितामा निर्णायक बसिदिन अनुरोध गर्नुभएको थियो। अघिल्लो वर्ष पनि डाक्टर पद्मप्रसाद देवकोटा र म निर्णायक भएका थियौँ, तर यो वर्ष म त्यही अस्पतालमा भए पनि मानसिक रूपमा तयार हुन गाह्रो थियो। त्यसरी मैले दाई विष्णुबाबु घिमिरेलाई फोन गरी अनुरोध गरेँ। त्यही दिन उता कविगोष्ठी हुँदै थियो, त्यसै कलेजका विद्यार्थीहरू माझ। त्यही दिन यता यसै अस्पतालका एमडी डाक्टर मलाई अनेकौं लाञ्छना र गालीहरूबाट अभिनन्दन गरिरहेका थिए। त्यही अस्पतालकी स्वास्थ्यकर्मी कल्पना बान्तबा हरेक दिन भेट्न आइरहनुहुन्थ्यो। मलाई सबैले चिन्नुपर्छ भन्ने छैन, चिन्ने कुरा पनि आउँदैन, चिन्ने काम पनि हुन्न। जनअस्पतालमा हजारौं बिमारीका हजारौं कुरुवालाई चिनेर के साध्दे? अनि अस्पतालमा आउने सबै बिमारी डाक्टरका लागि उत्तिकै हुन्, विशेष सेवा दिनैपर्छ भन्ने पनि हुन्न। उहाँले पनि मलाई चिन्नुपर्ने कारण थिएन, न रूप न अनुहार न शरीर, केहीले पनि त म विशेष थिइनँ। त्यसमा पनि आजै मात्र चौथो स्टेजको क्यान्सरले छटपटाइरहेकी पत्नीको लोग्ने भएको थिएँ। मेरो अनुहार कस्तो थियो होला? अनि त्यसैमाथि औषधिको रियाक्सन भएको थियो सीताजीलाई। औषधिको रियाक्सनबाट मेरो एकजना भाउजूको 2038 सालमा झापामै निधन भएको थियो। सामान्य महिनावारी सम्बन्धी समस्या लिएर गएकी उनलाई कृष्ण मेडिकल बिर्तामोडका डाक्टरले के इन्जेक्सन दिएका थिए। घर नपुग्दै केही घण्टामै उहाँको मृत्यु भयो। सारा शरीर यति ठूलो भयो र फुलेको थियो कि त्यसको म कुनै शब्दले पनि पाठकलाई बुझाउन सक्दिनँ। पटपटी फुटेको शरीरबाट मूल फुटे जस्तो पानी बगेको थियो। एकाएक सीताजीको नाक ओठ गाला जिब्रो सुन्निएको देख्दा मेरा स्मृतिमा उनी भाउजूको शरीर झलक्कै उदायो। मैले रियाक्सनको शङ्का गर्दा गर्दै र भन्दा भन्दै त्यसो भएको थियो। मनले जे शङ्का गरेको थियो त्यही तुरन्त भएकाले म हात्तिएको थिएँ। त्यो अवस्था देखेर मित्र आरएम डङ्गोल र अरूहरू पनि डराएका थिए। उनले पाखुरामा समातेर बाहिर ल्याउँदा मनमा सोच्दै थिए, यिनले मलाई सम्झाउलान्, तपाईँको श्रीमतीको रोग तपाईँलाई थाहा छ, उहाँ बाँच्नुहुन्न तैपनि यो रियाक्सन के हो र अस्पतालमा हुनुहुन्छ, हामी छौँ, निको भइहाल्छ आदि भन्लान्, सान्त्वना देलान्। तर उनी मैले सपनामा पनि नसोचेको ढङ्गबाट प्रस्तुत भएका थिए। उनी त्यसअघि पनि पटक पटक सीताजीलाई हेर्न आइरहने मध्येकै उनीहरूले मलाई लागेको थियो यिनले सामान्यतः मलाई चिनेका होलान्। फाइलमा अभिभावकको ठाउँमा मैले कृष्ण धरावासी नै लेखाएको थिएँ। फेरि बिहान डाक्टर शर्माको टिमका अरू डाक्टरहरूले पनि सायद कुन रोगीको के अवस्था छ भन्ने चर्चा गरेकै होलान्। मेरो अहिले पनि त्यो आग्रह होइन मलाई नचिनेको भन्ने, बरु आश्चर्य के हो भने कि बिमारीका अभिभावकसँग डाक्टरले प्रस्तुत हुने शैली त्यही हो। चौथो स्टेजको क्यान्सरले छटपटाइरहेकी स्वास्नीको 50 वर्षे लोग्ने नर्स समात्न जान्छ होला, समात्यो भने पनि त्यसको कुनै भावुक कारण थियो कि उनले सोच्न मिल्दैन थियो। यो इन्जेक्सनले बिमारी मर्न पनि सक्छ, तपाईँ एक्साइटेड हुन मिल्दैन भनेर उनले भन्दै गर्दा मैले बुद्ध वचन सुने चाहिँ सुनिरहनु बाहेक कुनै उपाय थिएन। वास्तवमा मलाई त्यस बेला लाग्यो, हे प्रकृति, तिमीले मलाई यो देशमा कुन देशमा जन्म दियो। मैले 2035 सालमा एउटा दार्शनिकताको तहमा पुगेर धरावासी उपनाम राखेको थिएँ। पृथ्वी नै मेरो घर हो भन्ने अर्थमा, तर आज लागिरहेको थियो यही पृथ्वीमा पनि नेपाल भन्ने यो कस्तो देश जहाँ न डाक्टर न वकिल न शिक्षक न कर्मचारी न नेता न किसान न लेखक न पत्रकार न चोर न डाका न हत्यारा कोहीसँग चित्त बुझाउने ठाउँ छैन। सीताजी, त्यो दिन मलाई तपाईँको मृत्यु सन्देशले भन्दा पनि यो अपमानले रुवायो, थामिँदै थामिएन नाका, बरन्डाको एउटा कुनामा आएर रोइरहेँ, कति पिन्चे भए म। मानिसहरू मलाई भन्थे धरावासी साह्रै डरो मन भएको मान्छे, दुःखले पाक्दा पाक्दा खारिएको, तर हेर्नु त म कति कमजोर रहेछु, आज तपाईँ नमरिकनै मलाई यस्ता अपमानका बाणीहरूले प्रहार गर्न थाले। हुन त सानैदेखि सबैको मायाले पुलपुलिएको थिएँ होला, सबैको प्रशंसा र नमस्कारले मातेर घमण्डी भएको हुनसक्छु। एउटा डाक्टरले त्यसो भन्दैमा मैले यति विचलित हुनुपर्ने थिएन होला। अहिले यी वाक्य पढिरहनुभएका आदरणीय पाठक महोदयसँग म क्षमा चाहन्छु, मैले यस्तो सामान्य कुरालाई बिर्सिदिएको भए पनि हुन्थ्यो, पत्रिकामा लेखेकै थिएँ, किताबमा नलेखेको भए पनि हुन्थ्यो होला। मेरो जीवनका थोरै कालकोट मध्येको यो पनि एक हो, तर मैले यसलाई गलामै रोक्न सकिनँ, उल्टी भयो। अस्पताल भर्ना गरेको आठौँ दिन आज सीताजीका नाकमा अक्सिजनको पाइप लगाइएको थियो, अनुहार डम्म सुन्निएको थियो, पेट र खुट्टा झन् फुलेका थिए, उहाँ बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो। विगत आठ दिनदेखि म एक्लै रुँगिरहेको थिएँ राति पनि, तर आजदेखि राहुल पनि बस्ने भए मसँग, उनले मलाई कति माया गर्दा रहेछन् भन्ने लागिरहन्छ मनमा। हुन त उनी भाइका जेठान हुन्, ससुराली, तर म सानैदेखि उनलाई भाइ नै भन्छु। हरेक अप्ठ्यारामा झुलुक झुल्किने उनी अब मेरो छाया भएका थिए। मैले पर्दैन भन्दा भन्दै पनि उनी राति बसे, मनमा त बसुन् जस्तो पनि लागेकै थियो, बसिदिए धन्य। रातभरि सीताजी ठस ठस गरिरहनु भयो, त्यो रियाक्सनपछि मर्फिनले काम गरेनछ, राम्ररी निदाउन सक्नु भएन, सधैँ चाहिँ स्लाइनको थोपा र अक्सिजनको पाइपको जागिर खाइरहनु भयो। भोलिपल्ट बिहान 9 बजेसम्म झापाबाट हिँडिएकाहरू र चितवनबाट जेठान समेत सबै आइपुग्नु भयो। सबैलाई गडेम गुडुम देख्न पाउँदा मुख ठूलो पारेर गुवाउँ घर रुनु जस्तो भयो, तर कति बल गरेर केही नभए जस्तो गरी सामान्य ढङ्गले व्याख्या गरे। सबैलाई देख्न पाएर सीताजी पनि खुसी हुनुभयो। बिहान उहाँको अक्सिजन पनि निकालिएको थियो, हिजो जस्तो पीडा पनि थिएन, बिचबिचमा पेन किलर नियमित रूपमा प्रयोग भइरहेको थियो। नानु र शारदा रुन थालेका थिए। अलि पर लगेर सम्झाउँदै सीताजीको अगाडि सामान्य हुन लगाएँ। त्यो दिनभरि भेट्ने मान्छेहरूको भिड लागिरह्यो। सीताजीले पनि बरन्डामा निस्कन मन गर्नुभयो, व्हीलचेयरमा राखेर ल्याइयो। दिदी बहिनी दाजु दिपलेस सबैलाई वरिपरि पाएर आधा बिमार घटे चाहिँ हुनुभएको थियो उहाँ। मलाई पनि ठुलो राहत भए चाहिँ भयो। डाक्टरहरू भन्थे औषधिको सम्भावना छैन, अब कुनै चमत्कार भए मात्र। मलाई विश्वास नभए पनि कता कता मनमा त्यो चमत्कार भइदिए पनि हुने जस्तो लाग्न थाल्यो। मैले ईश्वर र भगवान्लाई त पुकारिनँ, तैपनि कुनै सामान्य औषधिले पनि के चमत्कार हुन नसक्ला र जस्तो पो लाग्न थाल्यो। आमाकै प्रतिरूप हुन् दिदी, दिदीलाई देखेपछि आमालाई बिर्सन सकिन्छ। मभन्दा 4 वर्ष मात्र जेठी भए पनि हाम्रो परिवारकी आमा नै हुनुहुने। आज दिदीको अनुहार हेरेँ, उनको अनुहारले हारे जस्तो लाग्यो। पर पर गएर पिलपिलाएको म देखिरहन्थेँ। उनी मेरो अघि कमजोरी नदेखाउन खोज्थेन्, म बुझ्थेँ। सबैले मेरो कुरा पत्याएका थिए, सीताजीको कलेज सुन्निएको बनावटी कुरा। उनीहरू सबै भेला भएपछि अब मलाई पालो दिने भयो। सीताजीकी सबैभन्दा प्यारी नन्द थिए टीका। टीकालाई देखेपछि उदाएको सीताजीको अनुहारमा रङ फेरि अस्ताएन। उनीहरू अति मिल्ने साथी पनि थिए। टीकाका बारेमा सीताजीले म हिँडेको बाटोमा धेरै पाना खर्चनु भएको छ। राति टीका र शारदा बस्ने भए। माघ 27 फागुन 13 सुत्न नपाएको निद्रा म निदाउन त पाएँ, तर के निदाउला। तैपनि साँझ 7 सीताजीसँग रातभरिका लागि विदा मागेर घर आएँ। यसरी विदा मागेर एकै रात मात्र छोड्नुपर्दा पनि एउटा युगै छोट्न लागे चाहिँ भयो। उहाँले उज्यालो अनुहारले मलाई विदा दिए पनि त्यो अनुहार कति दिनको हो भन्ने कुरा छातीभित्र भक्कानो हुन्थ्यो मेरो। निकै ओर आइपुगेर पनि एकपल्ट त्यत्तिकै केही छुटे चाहिँ फर्किएको थिएँ। बेडको छेउको घर त्यत्तिकै तानेर केही खोजे चाहिँ गरेर एकपल्ट फेरि हेरेँ उहाँको अनुहार। टिकाले भने, तपाईँ आज राम्ररी सुत्नु अरे, भाउजूले भनेको। म सुतिहाल्छु भन्दै ओर आइसकेको थिएँ। टिकासँगको त्यो छोटै भेटमा सीताजीले म अस्ति उहाँकै छेउमा बेहोस भएको, आफूलाई हेर्न नसकी छिनछिनमा मोबाइलमा बोल्ने न्यू गर्दै बाहिर निस्केको, छिनछिनमा बाथरूम बसेर मुक्त भएको, जिसके चाहिँ मोबाइलमा फोटो खिच्ने गरेको, जबरजस्ती के सोध्दै रेकर्ड गर्ने गरेको सब भनिसक्नु भएछ। त्यस दिन राति दिप्लेस मसँगै सुत्यो। आधा रातसम्म मेरो आँखा उघारै थिए। बिहान पनि म 5 नै भ्याउँछु। अँध्यारै थियो, टाउकोभित्र आगो बले जस्तो भएको थियो। सीताजीको रोगलाई मैले परिवारका सदस्यबीच कसरी राख्ने कि नराख्ने, ढाँटे पनि कति दिनसम्म राख्ने, छोराछोरीलाई कसरी सुनाउने, कहिलेसम्म नसुनाउने। विवेकको बिबिएस प्रथम वर्षको परीक्षा चल्दैछ, सानी केटीको 12 परीक्षा पनि चाँडै आउँदैछ। तर केही सब कुराले सीताजीको स्वास्थ्यलाई रोक्थ्यो र बिहान 6 मैले निर्णय गरेँ। यो कुरा दिप्लेसलाई भन्नुपर्छ, ऊ जेठो छोरो हो, 25 पुग्यो, उसमा परिवारको जिम्मेवारी पनि हुन्छ। अब मैले यसै पनि यो गृहस्थी उनीहरूलाई जिम्मा लगाउनुपर्ने हो। उमेर जति भए पनि अवस्थाले अब म बिस्तारै बुढो हुन लागेको थिएँ। अनि त्यत्तिकै ढल्किरहेको दिप्लेसलाई यसो हल्लाएँ, ऊ पनि अघिदेखि बिउजेर केही सोचिरहेको रहेछ। मैले केही भूमिका नबाँधी भने, भाइ अब हामीसँग सीताजी धेरै दिन रहनुहुन्न, मलाई डाक्टरले सबै भनिसके, मलाई ठुलो आन्द्राको क्यान्सर 4 स्टेजको, यो कुरा अहिले अरू कसैलाई नभन्नु, मनमा राख्नु। उसको अनुहार एकाएक अनौठो भयो, मैले सुनाउन गल्ती गरेँ कि जस्तो डर पनि लाग्यो मनमा। ऊ केही बोलेन, एकाएक मेरो बोली लटपट्टियो, आँखा बग्यो। उसले मेरो हातमा च्याप्प समातेर कस्यो, केही नबोली। मैले उसलाई हेरेँ, ऊ अन्तै कतै हेरेर टोलाइरहेको थियो। केही छिनपछि नै हामी सामान्य जस्ता भयौँ। उसले मभन्दा पनि सफल अभिनय गर्यो। सबै उठेर खाना बनाउनेतिर लागे, म जान खोज्दै थिएँ। निशा केसी आइपुग्नु भयो, मर्निङ वाकमै हस्पिटल पुगेँ। भाउजू त कति चङ्गा हुनुहुन्छ, हाँसिरहनु भएको छ, कस्तो खुसी लाग्यो। मैले पनि खुसी भए जे गरेँ। सबै खाना खाएर जाउँ भन्दा भन्दै टिकाको फोन आयो। म चाहिँ बिहानै जान खोज्दै थिएँ, उताबाट टिकाले सीताजीलाई फोन दिए। सीताजीले सोध्नुभयो, कतिको निदाउनु भयो, थर्र कामे जस्तो बज्यो। एकछिन अडिएर भने, राम्ररी निदाएँ, दिप्लेस र म सँगै सुत्यौँ। राति एकपल्ट मात्र बाहिर निस्केँ, तर वास्तवमा म राम्ररी निदाउनै सकेको थिएन। निदाउन सक्ने परिस्थिति पनि कहाँ थियो र। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन कृष्ण धरावासीको उपन्यास पाण्डुलिपिको 10 श्रृङ्खलाको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np। अर्को साता पाण्डुलिपिको 11 श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि शुक्रबारको श्रृङ्खलामा किशोर नेपालको उपन्यास सहरको कथा वाचन हुनेछ। आजका लागि प्राविधिक साथी उदय घिमिरे, सहकर्मी मोहन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।